यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। देशभर वर्षा गराउने प्रणाली कमजोर हुँदै प्री मनसून गतिविधि भने कायमै रहने, मौसम विज्ञान विभागद्वारा जानकारी। सम्पन्न निर्वाचन मार्फत जनताद्वारा व्यक्त विकासको दायित्व पूरा गर्न सबै पक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना। र इरानमाथिको सैनिक कार्यवाही विस्तारै कम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हिजोदेखि देशभर सक्रिय वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै प्री मनसूनका गतिविधि भने कायमै रहने र आइतबार पनि छिटफुट बदली रहने बताउनुभयो। मौसमको पछिल्लो अवस्थाको सम्बन्धमा जानकारी दिनको लागि मौसमविद रोजन लामिछाने हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
के छ अहिले मौसमको अवस्था र अब मौसममा सुधार आउँदै गएको भनिएको छ, यस सम्बन्धी विस्तृत जानकारी गराइदिनुहोस् न।
हजुर, पक्कै पनि अहिले चाहिँ मौसम हिजो र अस्तिको तुलनामा र आज दिउँसोसम्मको तुलनामा चाहिँ मौसम राम्रै नै छ। विशेष गरी अहिले चाहिँ जुन पश्चिमी न्यून चापीय प्रणालीको जुन प्रभाव चाहिँ पूर्वी क्षेत्रहरूमा, कोशी प्रदेशको क्षेत्रहरूमा चाहिँ अहिले देखिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ थोरै ठाउँहरूमा चाहिँ हल्का वर्षा पनि भइरहेको अवस्था छ र पश्चिमी क्षेत्रहरूमा भने यो विशेष गरी कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा हल्का बादलहरू लागेको छ। यो सँगसँगै गण्डकी र लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागमा पनि हल्का बादल लागेको अवस्था छ, तर पानी परेको हुँदै अवस्था देखिँदैन र तराईका क्षेत्रहरूमा चाहिँ हल्का बादल मात्र लागेको छ। मौसम राम्रै नै छ।
हजुर, पछिल्लो 24 घण्टामा देशभरि नै धेरै वर्षा भएको छ र हिमपातहरू पनि भएको छ। अब भोलिदेखि मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको हो?
हजुर, मौसम चाहिँ अब जुन प्रणाली थियो, जुन पश्चिमी न्यून चापीय प्रणाली थियो, त्यो चाहिँ कमजोर अवस्थामा रहेको छ र बिस्तारै नेपालबाट बाहिरिने अवस्था नै छ र भोलिबाट चाहिँ क्रमिक रूपमा मौसम सुधार नै देखिन्छ। तथापि यो पहाडी भूभागमा भने बादलहरू लाग्ने, विशेष गरी अपराह्न साँझको समयमा चाहिँ यो प्री मनसुनको गतिविधि चाहिँ अलिकति हुन सक्ने सम्भावना चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ साँझको समयमा, अपराह्न साँझको समयमा चाहिँ पहाडी भूभागहरूतिर मेघगर्जन चट्टाङ सहित हल्कादेखि मध्यम खालको वर्षा पनि हुन सक्ने सम्भावना चाहिँ देखिन्छ र जुन हिजो र आजको जस्तो देशभर नै धेरै नै वर्षा हुने खालको सम्भावना चाहिँ देखिँदै नै कम नै हुँदै गइरहेको अवस्था छ।
हस्, धन्यवाद।
हजुर, धन्यवाद।
मौसमविद रोजन लामिछाने हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो। हिजोदेखि देशभर सक्रिय वर्षा गराउने प्रणाली कमजोर भएर मौसममा सुधार हुँदै गएको उहाँले जानकारी दिनुभएको छ। वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बादल हुने क्रम भने प्री मनसूनमा रहिरहने र ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उहाँले बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उहाँले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धि सहित राष्ट्रिय एकताको भावना वृद्धि गर्नु रहेको बताउनुभयो। जनचाहनालाई आत्मसात गरेर राष्ट्र निर्माणका लागि अघि बढ़नु आजको आवश्यकता हो भन्नुहुँदै हालै सम्पन्न निर्वाचन मार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान पनि गर्नुभयो। आयोगले बितेका 7 वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खड़ा भएको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले मधेसभित्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएको बताउनुभयो। उपराष्ट्रपति रामसाह प्रसाद यादवले मुस्लिम समुदायको अधिकार पहिचान र सशक्तिकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनु भएको छ। मुस्लिम आयोगको सातौं स्थापना दिवसको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता उल्याउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान जातीय विभेद उन्मूलन गर्न आयोग दृढतापूर्वक सक्रिय रहेको बताउनु भएको छ। 61औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि केवल कानून निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेकोमा जोड दिनुभयो। अध्यक्ष मगरले राज्यका निकायहरू, नागरिक समाज, संचार माध्यम र सर्वसाधारण नागरिक सबैको साझा पहल बिना जातीय विभेद उन्मूलन सम्भव नहुने स्पष्ट पार्नुभयो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अझै पनि नेपाली समाजको जटिल समस्या भएको बताउनुहुँदै दलित समुदायले भोग्दै आएको सामाजिक, आर्थिक तथा सांस्कृतिक बहिष्करणको अवस्थालाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली, प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार लगायतले पनि जातीय विभेद अन्त्यका लागि राज्य र समाजका सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी एक आपसमा शुभकामना दिँदै ईद उल फित्र पर्व मनाउँदैछन्। आज विशेष नमाज पाठ गरेपछि शुभकामना आदान प्रदान गर्न आउने आफन्तलाई सेवई, खजूर लगायत मीठा खानेकुरा खान दिने चलन छ। अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी अब्दुल सतारले जानकारी दिनुभयो। यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको 2.5% नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि बताउनुभयो। ईदका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको हो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका 2 बरगदामा दुई समुदायबीच विवादका कारण स्थानीय प्रशासन ऐन बमोजिम निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनुभयो। जारी आदेश अनुसार आज दिउँसो 2 बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी पूर्वमा बगर्दी पुल, पश्चिममा बहादुरगंज चोक, उत्तरमा महाराजगंज बजार, दक्षिणमा हरदोना क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनुभयो। आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही गरिने प्रशासनले जनाएको छ। बन्डडेलो रोकथाम एवं नियन्त्रणका लागि मोरङ जिल्लामा सचेतना अभियान शुरू गरिएको छ। चैत्र वैशाख महिनामा बन्डडेलो तथा आगलागीका घटना बढ़ी हुने गरेकाले डिभिजन वन कार्यालय मोरङले सामुदायिक र साझेदारी वन उपभोक्ता समूहको सक्रियतामा सचेतना अभियान शुरू गरेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
डिभिजन वन कार्यालय मोरङले 10 सब डिभिजन कार्यालय तथा सामुदायिक वन र साझेदारी वनका उपभोक्ता समूहको सक्रियतामा वन डढेलो रोकथाम एवं नियन्त्रणका लागि सचेतना अभियान शुरू गरेको हो। चैत्र र वैशाख महिनामा वन डढेलो तथा वन क्षेत्रमा आगलागीका घटना हुने गरेकाले त्यसको रोकथामका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाको भनाइ छ।
हामीले 4 साझेदारी वनमा चाहिँ एउटाको दरले चाहिँ पानी राख्न मिल्ने गरी ट्याङ्करहरू व्यवस्था गरेका छौँ। त्यहाँबाट नजिकैको सामुदायिक र साझेदारी वन सबैमा त्यसले चाहिँ एक्सेस पुर्याउने हिसाबले हामीले त्यो व्यवस्था गरेका छौँ। त्यसै गरी वन डढेलो नियन्त्रणका उपकरणहरू वितरणका कामहरू छन् र कतिपय सामुदायिक र साझेदारी वनको वार्षिक कार्यक्रममै डडेलो नियन्त्रणका सामग्रीहरू खरिद गर्ने कार्यक्रम पनि राख्न लगाएका छौं। अहिले हाम्रो अलि प्रभावकारी देखिएको यो वन डडेलोको लागि सुक्खा पात पतिङ्गरहरू सोर्नका लागि ब्लोवरहरू पनि समूहहरू मार्फत खरिद गरेर त्यसलाई चाहिँ सञ्चालनमा ल्याउने काम हाम्रो भएको छ। वन क्षेत्रमा चाहिँ अग्निरेखा निर्माण अग्निरेखा मर्मतका कार्यहरू भइरहेको छ।
मोरङ जिल्लामा 44,504 हेक्टर क्षेत्रफल वनले ओगटेको छ। जिल्लामा 141 सामुदायिक वन 4 साझेदारी वन र 12 धार्मिक वन रहेका छन्। वन डढेलो नियन्त्रण एवं रोकथामका लागि सामुदायिक तथा साझेदारी वनका उपभोक्ताहरू समेत सक्रिय भएका छन्। वन डढेलो नदिन उपभोक्ता समूहले वनमा गस्ती गर्ने तथा अग्निरेखाहरू सरसफाई गर्ने काम गर्दै आएको चौतारी सामुदायिक वन पत्रिका अध्यक्ष टंक लिम्बुको भनाइ छ।
वन डढेलो सप्ताह कार्यक्रम मनाउँछौ। समूहमा चाहिँ हामीले प्रचार प्रसार गर्ने उपभोक्ताहरूलाई प्रसाद पम्पलेट गर्ने अग्निरेखाहरू हुन्छन् बाटाहरू हुन्छन् त्यहाँका स्याउलाहरू सफा गर्ने डढाउने र उपभोक्ताहरूलाई परिचालन गरेर हामी त्यो काम बाटोमा गरिरहेका छौँ। त्यसका लागि आवश्यक सामग्रीहरू र अन्य सबै सामग्रीहरू चाहिँ समूहले उपलब्ध गराउँदै आएको छ। चौकीदारलाई परिचालन गर्छौँ र त्यसदेखि बाहेक समितिमा रहेका जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा समूह गठन गरेर उसलाई आग लागि भइहालेमा नियन्त्रण गर्ने र ती कुराहरूलाई चाहिँ हामी सम्पूर्ण समितिका साथी र टोली प्रमुखहरू रहेर चाहिँ हामी प्रत्येक दिन अर्थात् प्रत्येक समय चाहिँ हामीले हेरचाह गरिराखेको हुन्छौँ।
त्यस्तै मनोहर सामुदायिक वन उर्लावारीका उपाध्यक्ष टंक प्रसाद अधिकारीले पनि वन डढेलो लाग्न नदिन आम उपभोक्ता सचेत रहेको बताउनुभयो।
मेन कुरा त लाग्नबाट बचाउनको लागि जनचेतना नै हो। त्यसको लागि हामीले गस्तीहरू परिचालन गरेका छौँ र गस्तीहरूबाट पनि थुप्रो नियन्त्रण गर्न सक्दछौँ। 30 टोलामा विभाजन गरेका छौँ। प्रत्येक टोलाबाट जतिजना भए पनि एक टोलाको जनसङ्ख्याले एक दिन गर्ने हो। दुईजनाको टिम राखेका छौँ हामीले। उनीहरू चाहिँ नियमित गस्ती गर्ने काम गर्दछन्। नजिकै गाउँ पनि भएकोले गर्दाखेरि वनको कारणले गाउँतिर पनि आगो फैलिने भएकोले गर्दा गाउँका उपभोक्ता पनि हाम्रा सचेत छन्।
गत वर्ष मोरङ जिल्लामा वन डढेलोको कारण 200 हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको थियो। वनमा लाग्ने डढेलोले वन विकासमा बाधा पुग्ने भएकाले वनमा घाँस दाउरा गर्न जानेहरूलाई कुनै प्रकारको प्रजननशील पदार्थको प्रयोग नगर्न र वनमा आगलागी तथा डढेलोका घटनाहरू भए तत्काल खबर गर्न समेत डिभिजन वन कार्यालयले आग्रह गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरान विरूद्धको सैनिक कार्यवाही विस्तारै कम गर्ने विचार गरिरहेको बताउनु भएको छ। तर उहाँले अरू राष्ट्रहरूले पेट्रोलियम ढुवानी गर्ने समुद्री मार्ग हर्मुजको सुरक्षा गर्न छाड्न नहुने बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिले युद्धका कारण ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न समुद्रमा फँसेको इरानी पेट्रोलियम पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। विश्वको 20% तेल ढुवानी मार्ग हर्मुजमा इरानले अवरोध गरेपछि विश्वभरि नै तेलको भाव बढ़ेको छ। यसैबीच अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न 30 दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने निर्णय गरेको छ। अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार पोसार र बिक्रीलाई अनुमति दिएको छ। अस्थायी तथा छोटो अवधिको कडाईका साथ पारवहनमा सीमित तेलमा मात्र अनुमति दिएको उल्लेख गर्दै नयाँ खरीद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ। वाशिङटनले यसअघि नै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार अतिरिक्त रूसी र भेनेजुएलाको तेलमा प्रतिबन्धहरू कम गरिसकेको छ। संयुक्त राज्य अमेरिका इजरायल र इरान बीचको युद्ध 3 हप्तासम्म चलेको छ जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरूद्ध गरेको छ। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पार्ट्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा 14 मृत्यु भएको छ भने 59 घाइते भएका छन्। आगलागी हुँदा कारखानाभित्र झण्डै 170 कामदार कार्यरत थिए। अचानक लागेको आगो तीव्र गतिमा फैलदा धेरै कामदारहरू भवनभित्रै फँसेका थिए। आगो नियन्त्रणमा लिन दमकल टोलीले लामो समय संघर्ष गर्नु परेको थियो। प्रारम्भिक चरणमा धुवा र उच्च तापक्रमका कारण उद्धार कार्यमा कठिनाई भएको थियो भने पछि संरचना सुरक्षित रहेको प्राविधिक टोलीले पुष्टि गरेपछि मात्र राति ढिलो गरी उद्धारकर्मीहरू भवनभित्र प्रवेश गर्न सकेका थिए। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ, जहाँ 25 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार औद्योगिक उपकरण वा ज्वलनशील पदार्थबाट आगो शुरू भएको हुन सक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ। यस घटनापछि स्थानीय प्रशासनले औद्योगिक सुरक्षा मापदण्डहरू कडाईका साथ पालना गर्न निर्देशन दिएको छ भने यस्ता घटनाबाट बस्न कारखानाहरूमा सुरक्षा निरीक्षण बढ़ाइने जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वमा तनाव कम गर्न र हर्मुजको जल क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्र संघ सहयोग गर्न तयार रहेको बताउनु भएको छ। गुटेरसले हर्मुजको जल क्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्र संघले हाल खाड़ीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउँदै यस्तो प्रयासहरू व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँगको प्रत्यक्ष सहकार्यमा जोड़ दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा 1,51,70,78,00,000 बराबर अनुदान छुट्याउन नेपाल सरकार समक्ष सिफारिस गरेको छ। आयोगले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारको हकमा 31,50,32,00,000 र स्थानीय सरकारलाई 90,20,46,00,000 बराबर उपलब्ध गराउन सिफारिस गरेको छ। संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका लागि आयोगले सिफारिश गर्दै आएको छ। आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान 15,37,58,00,000 निर्धारण गरेको छ, जुन प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदानको 25% हुन आउँछ। आगामी आर्थिक वर्षका लागि स्थानीय तहले प्राप्त गर्ने न्यूनतम समानीकरण अनुदान 30,83,00,000 निर्धारण गरिएको आयोगले उल्लेख गरेको छ, जुन स्थानीय सरकारले पाउने कुल वित्तीय समानीकरण अनुदानको 34.18% बराबर हुन आउँछ। केही दिन यता निर्माण सामग्री सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको छ, यसले गर्दा निर्माण कार्य प्रभावित हुने देखिएको छ। अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण देखाउँदै सिमेन्ट र डन्डीको मूल्य वृद्धि गरिएसँगै निर्माण कार्य पनि प्रभावित हुने देखिएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार पछिल्लो 1.5 साता यता सिमेन्टमा प्रति बोरा 50-60 रूपियाँ वृद्धि भएको छ भने फलामे डन्डी प्रति केजी 20 रूपियाँसम्म वृद्धि भएको छ। सामान्यतया बजारमा ओपीसी सिमेन्ट प्रति बोरा 730 बाट बढ़ेर 790 रूपियाँमा कारोबार भएको र ओपीसी सिमेन्ट प्रति बोरा 640 रूपियाँबाट बढ़ेर 690 रूपियाँमा कारोबार भएको व्यवसायीहरूले बताएका छन्। यस्तै फलामे डन्डी प्रति केजी 85 रूपियाँबाट बढ़ेर 105 रूपियाँमा कारोबार भइरहेको छ। सिमेन्ट र डन्डी उद्योगीहरूले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वको अवस्था हेर्दा तत्काल रोकिने अवस्था नरहेकोले निर्माण सामग्रीको मूल्य अझै बढ़न सक्ने बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरि तिवारीले उजुरीका आधारमा सिमेन्ट र डन्डीको डिपोमा हेर्दा मूल्य बढ़ेको पाइएको जानकारी दिनुभयो। निर्देशक तिवारीले 3-4 दिन यता उपत्यका 12-15 वटा सिमेन्ट र डन्डीका डिपो तथा आपूर्ति व्यवस्थाको अनुगमन गरी बजार मूल्य बुझ्ने कार्य भइरहेको बताउनुभयो। बाराको सिमरनगढ क्षेत्रमा उत्पादित आलुले बजार नपाउँदा किसानहरू चिन्तित भएका छन्। सस्तो मूल्यमा भारतबाट आयातित आलुले बजार लिँदा नेपाली आलु किसानहरू बजार अभावको कारण संकटमा परेका छन्। बाराको सिमरनगढ, खजानी लगायत क्षेत्रका किसानहरूले यस वर्ष करिब 1500 बिघामा आलु खेती गरेका छन्। बारा खजानीका किसान उपेन्द्र शाहले सबै खर्च जोड्दा कम्तीमा 2,000 रूपियाँ प्रति क्विन्टलमा बिक्री भए मात्र किसानहरूलाई नाफा हुने अवस्था रहेकोमा हाल बजारमा आलुको मूल्य घटेर मुस्किलले 1,000 देखि 1,200 रूपियाँ प्रति क्विन्टलसम्म बिक्री गर्न बाध्य हुँदा किसानहरूको लागत समेत नउठेको बताउनुभयो। खुल्ला सिमानाका कारण सस्तो मूल्यमा भारतबाट भित्रिने आलुले वीरगंज लगायतको बजार प्रभावित पारेको हुँदा आफूहरूले बजार अभावको कारण आलु बिक्री गर्न नसकेको स्थानीय कृषक छोटेलाल यादवले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरू भएको छ। प्रतियोगिताका खेलहरू काठमाडौँको मूलपानी तथा मध्य प्रदेशको जनकपुरस्थित राम जानकी बहुद्देश्य रंगशाला र वीरगंज स्थित नारायणी रंगशालामा हुनेछ। शनिबार वीरगंजमा शुरू भएको कर्णाली र लुम्बिनी प्रदेश बीचको खेल वर्षाले प्रभावित बनेको छ। वर्षाका कारण दुई टोली बीचको खेल बीचैमा रोकिएको हो। लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्ति दिए पनि कर्णालीले सात ओभर सक्दा खेल बीचैमा रोकियो। वैशाख चार गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली, आर्मी, पुलिस र एपीएफ गरी दश टोलीको सहभागिता रहेको छ। सिंगल राउण्ड रोबिन लीगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले 10, उपविजेताले 5,00,000 रूपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ। पोखरामा शनिबार सातौं एशिया कप ट्राइथलन र साउथ एसियन च्याम्पियनशीप भएको छ। प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले पर्यटन प्रबन्धनका लागि यस्ता साहसिक खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो। एशिया कपमा जापानी खेलाड़ीले वर्चस्व कायम गरेका छन्। महिला र पुरूष दुवै विधामा प्रभावशाली प्रदर्शन गर्दै उनीहरूले उपाधि जितेका हुन्। नेपाल ट्राइथलन संघले आयोजना गरेको प्रतियोगितामा पुरूषतर्फ जापानका हुकुतो ओवारा पहिलो बने। उनले 750 मिटर पौडी, 20 किलोमिटर साइक्लिङ र 5 किलोमिटर दौड़ 54:30 पूरा गरे। महिलातर्फ जापानकी सारिका नकायाले 1:16 पूरा गर्दै च्याम्पियन बनेकी छिन्। लुम्बिनीमा आयोजित चौथो अन्तर्राष्ट्रिय लुम्बिनी पीस म्याराथन त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले जितेका छन्। नेपाल ओलम्पिक कमिटिको अगुवाईमा शनिबार लुम्बिनीमा आयोजित म्याराथन रोकायाले निर्धारित 42.195 किलोमिटर दूरी 2:17:55 पार गर्दै प्रथम बनेका हुन्। प्रथम भएका रोकायाले 3,50,000 रूपियाँ नगद पुरस्कार र स्वर्ण पदक प्राप्त गरे। यस्तै आर्मी क्लबकै सुशील कुमार शाहीले दोस्रो स्थान हासिल गरे। यस्तै महिलातर्फको 21 किलोमिटरको हाफ म्याराथन पनि आर्मी क्लबकै खेलाड़ीको वर्चस्व रह्यो। 21 किलोमिटर दूरीको हाफ म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छिन्। सूर्य नेपाल वेस्टर्न ओपन प्रो एमको उपाधि प्रो सञ्जय लामाको टीमले जितेको छ। पोखरा 14 रहेको हिमालयन गल्फ कोर्समा शनिबार भएको खेलमा 139 अंक सहित लामाको समूह विजेता भएको हो। प्रो एममा 75 एमेच्योर र 15 प्रोफेशनल गरी कुल 90 खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी मधेश र बागमती प्रदेश लगायत पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूका साथै बाँकी हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, वर्षा 18.4 मिलिमिटर। काठमाडौँको अधिकतम 14.8 डिग्री सेल्सियस, न्यूनतम 11.3 डिग्री सेल्सियस, वर्षा 9.3 मिलिमिटर। पोखराको अधिकतम 16.6 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस, वर्षा 11 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर। दिपालको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 14.2 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशभर वर्षा गराउने प्रणाली कमजोर हुँदै प्री मनसून गतिविधि भने कायमै रहने मौसम विज्ञान विभागद्वारा जानकारी। सम्पन्न निर्वाचन मार्फत जनताद्वारा व्यक्त विकासको दायित्व पूरा गर्न सबै पक्षलाई राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना। र इरानमाथिको सैनिक कार्यवाही विस्तारै कम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।